कोविड उन्नाइसको दोस्रो लहरको कारण वर्तमान अवस्था भयावह छ भन्ने हामी सबैलाई थाहा छ। भारतमा दैनिक रूपमा भइरहेको सामूहिक दाह संस्कारको समाचार पढ्दा नेपालमा पनि होइन हालत उही त हुने होइन भनेर सबैजना हामी त्रसित बनेका छौँ। यस्तो लाग्छ कि हामी सबैजना कहाँ कोरोना भाइरस फर्केर आउनेछ, यसले कसैलाई पनि नछोड्ने जस्तो देखिन्छ। तपाईँहरू कतिजना सुरक्षाको खोजीमा आफ्नो घर गाउँ फर्किसक्नु भएको छ र भने कतिजना चाहेर पनि जान सक्नु भएको छैन। तर हामी जहाँ भए तापनि यस परिस्थितिमा हामी सबैसँग धेरै प्रश्नहरू छन्। यस समयमा अब के हुन्छ होला भन्ने प्रश्नले सबैलाई सताइरहेको छ। वाट इफ प्रश्नलाई लिएर धेरैजना सङ्घर्ष गरिरहनु भएको छ होला। यदि यस समयमा यो भयो भने अथवा त्यो भयो भने के गर्ने होला, हाम्रो प्रश्नहरू र फिक्रीहरूको सूची धेरै लामो छ। सायद हाम्रो प्रश्नहरू परमेश्वर केन्द्रित छन् होला। यस कोरोना भाइरसको संसारमा परमेश्वर कहाँ हुनुहुन्छ? के परमेश्वर अझै नियन्त्रणमा हुनुहुन्छ? के परमेश्वरले आफ्नो सृष्टिलाई भुल्नु भएको छ? सृष्टिको नियन्त्रक को हो अथवा सृष्टि कसको नियन्त्रणमा छ? प्रियहरू, यी प्रश्नहरू स्वाभाविक छन् र यी प्रश्नहरूको जवाफ हामीले सबै नपाए तापनि बाइबलले हामीलाई केही हदसम्म यी प्रश्नको जवाफ दिँदछन्। हामी आजको वचनको खण्ड र आगामी वचनको खण्डहरूमा यी प्रश्नको जवाफलाई हामी विचार गर्नेछौँ। आजलाई भने हामी प्रकाश चार अध्यायको 11 पदलाई पढ्नेछौँ र अबको केही हप्तासम्म गरिने प्रचारहरू हाम्रो चर्चमा भेला हुँदाखेरि गरिने प्रचारभन्दा केही रूपमा फरक हुनेछ। यसलाई हामी शीर्षकगत प्रचार भन्छौँ। हामीले एउटा पुस्तकलाई लिएर त्यसलाई हामीले व्याख्या गर्दै हामीले सिद्ध्याइन्जेल हामी प्रचार गर्ने गर्थ्यौँ भने अब भने केही विषयहरूलाई लिएर हामी केही समयको निम्ति हामी वचन हामी हेर्नेछौँ, प्रचार गर्नेछौँ। प्रकाश चारदेखि 11 पद, प्रकाशको पुस्तक तपाईँको बाइबलको अन्तिमको पुस्तक हो। तपाईँसँग बाइबल छ भने तपाईँले प्रकाशको पुस्तकलाई पठाउनुहोस्। प्रकाश चार अध्यायलाई र चार अध्यायको हामी 11 पदलाई पढ्नेछौँ। प्रकाश चारदेखि 11 पदमा यसो लेखेको छ, हे हाम्रा प्रभु र परमेश्वर, तपाईँ महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईँले नै सृष्टि गर्नुभएको हो र तपाईँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। हामीले पत्रुसको पहिलो पत्रबाट वचन सुनिरहेका थियौँ, तर कोरोना भाइरसको कारण र निषेधाज्ञाको कारण हामी एक ठाउँ भेला हुन नसकेकोले गर्दाखेरि पहिलो पत्रुसबाटको वचन श्रृङ्खलालाई केही समयसम्मको लागि हामीले रोक्ने निर्णय गरेका छौँ र आजबाट परमेश्वरको सार्वभौमिकता अथवा गड सोभरिनटी, सोभरिनटी अफ गड नामक वचनको नयाँ श्रृङ्खलालाई सुरु गर्दैछौँ। र आज हामी विशेष गरी सृष्टिमा परमेश्वरको सार्वभौमिकताबारे विचार गर्नेछौँ। सृष्टिमा परमेश्वरको सार्वभौमिकताबारे यसको अर्थ हामी आज एउटा कुरा सिक्नेछौँ कि परमेश्वर सबै कुराको सार्वभौम सृष्टिकर्ता हुनुहुन्छ र यसकारण उहाँ कोरोना भाइरसको यस महामारीको बीचमा पनि हामीहरूको आराधना, धन्यवाद र प्रशंसाको योग्य हुनुहुन्छ। परमेश्वर सबै कुराको सार्वभौम सृष्टिकर्ता हुनुहुन्छ र यसकारण उहाँ कोरोना भाइरसको यस महामारीको बीचमा पनि हामीहरूको आराधना, धन्यवाद र प्रशंसाको योग्य हुनुहुन्छ। सृष्टिमा परमेश्वरको सार्वभौमिकता, परमेश्वर सबै कुराको सार्वभौम सृष्टिकर्ता हुनुहुन्छ। पहिले म तपाईँहरूलाई परमेश्वरको सार्वभौमिकताको परिभाषा दिनेछु अनि त्यसपछि सृष्टिमा परमेश्वरको सार्वभौमिकतालाई बाइबलबाट देखाउनेछु र अन्त्यमा परमेश्वरको सार्वभौमिकताप्रति हाम्रो प्रत्युत्तर के हुनुपर्छ सो बताउनेछु। तिनवटा कुराहरू, सार्वभौमिकता, परमेश्वरको सार्वभौमिकताको परिभाषा दिनेछु र दोस्रो सृष्टिमा परमेश्वरको सार्वभौमिकता बाइबलबाट देखाउनेछु र तेस्रो परमेश्वरको सार्वभौमिकताप्रति हाम्रो प्रत्युत्तर के हुनुपर्छ सो बताउनेछु। अर्थात् परमेश्वरको सार्वभौमिकताको परिभाषा, परमेश्वरको सृष्टिमा परमेश्वरको सार्वभौमिकता र तेस्रो परमेश्वरको सार्वभौमिकताप्रति हाम्रो प्रत्युत्तर। पहिला हामी हेर्नेछौँ परमेश्वरको सार्वभौमिकताको परिभाषा। परमेश्वरको सार्वभौमिकता भनेको के हो? परमेश्वरको सार्वभौमिकताले सृष्टि लगाए सबै थोकमाथिको परमेश्वरको एकल नियन्त्रण अधिकार शासन र प्रभुत्वलाई जनाउँछ। यसको अर्थ सबै थोकको सृष्टिकर्ताको रूपमा सबै कुरा परमेश्वरको नियन्त्रणभित्र योजनामा र अभिप्राय अनुसार इच्छाको उहाँको इच्छाको योजना अनुसार हुँदछ। एफिसी 1 गते यही कुरालाई समर्थन गर्दछ। यसको अर्थ संयोगवश दुर्घटनावश या आफै वा कुनै पनि कुरा स्वचालित रूपमा हुँदैन। परमेश्वरको सार्वभौम नियन्त्रणबाट फुत्केर कुनै पनि घटना घट्दैन। कुनै पनि कुराले परमेश्वरलाई आफ्नो टाउकोमा हात राखेर जिब्रो बाहिर निकाल्ने बनाउँदैन। भन्नुपर्दा कुनै पनि कुराले परमेश्वरलाई अचम्मित पार्दैन, छक्क पार्दैन, ओ नो मैले त्यो कहिले पनि सोचेको थिइनँ भन्ने बनाउँदैन। परमेश्वर सार्वभौम हुनुहुन्छ भन्नुको अर्थ परमेश्वर परमेश्वर हुनुहुन्छ, गड इज गड। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहे अनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन वा तपाईँले के गर्नुभयो भने कसैले पनि सोध्न सक्दैन। दानियल 4:35 पद, यसको अर्थ गड डजन्ट निड अ पास ओर परमिसन टु डु समथिङ। कुनै पनि कुरा गर्न परमेश्वरलाई पास वा अनुमति चाहिँदैन। उहाँ भन्दा उच्च अख्तियार र शक्ति त्यहाँ केही छैन। सृष्टिकर्ताको मूल योजना निराश पार्न वा विफल पार्न सक्ने त्यहाँ कुनै उच्च शक्ति छैन। परमेश्वर परमेश्वर हुनुहुन्छ। एकजना पुराना प्रभुका जनका अनुसार AW Pink अनुसार परमेश्वरको सार्वभौमिकता पूर्ण अपरिवर्तनीय र असीम छ। जब हामी परमेश्वर सार्वभौम हुनुहुन्छ भने भन्छौँ हामी ब्रह्माण्डमा शासन गर्ने उहाँको अधिकारको पुष्टि गरिरहेका हुन्छौँ, जुन ब्रह्माण्डलाई उहाँले चाहे अनुसार आफ्नो महिमाको लागि बनाउनु भएको छ। जसरी माटो माथि कुमालेको अधिकार हुन्छ कि उसले त्यो माटोलाई आफूले चाहेको जस्तो आकारमा ढाल्न सक्दछ, त्यसरी नै हरेक सृष्टिमाथि परमेश्वरको अधिकार हुन्छ। हामी यस कुरामा विश्वस्त छौँ कि उहाँ आफ्नै इच्छा र प्रकृति बाहिरको कुनै नियम वा कानुनको अधीनमा हुनुहुन्न। परमेश्वर आफै एउटा कानुन हुनुहुन्छ र उहाँसँग कुनै पनि कुराको लेखा दिनुपर्ने कुनै बाध्यता छैन। God is accountable to no one। परमेश्वरले कसैलाई जवाफ दिइराख्नु पर्दैन। परमेश्वर कोही प्रति जवाफदेही हुनुहुन्न। सुप्रियहरू, हाम्रो परमेश्वर बाइबलको परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ। परमेश्वरको सार्वभौमिकताको अर्थ यही हो। बाइबलको परमेश्वर केवल सर्वज्ञानी मात्र हुनुहुन्न। हामी प्रायः परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भनेर धेरै सुन्ने गर्छौँ। परमेश्वरलाई यो कुरा थाहा थियो, यो महामारी आउँदैछ भनेर थाहा थियो, यो निषेधाज्ञाको बारेमा थाहा थियो, मृत्युको बारेमा घटनाको बारेमा थाहा थियो मात्र भन्छौँ। तर बाइबलले त्योभन्दा बढी हामीलाई बताउँदछ कि परमेश्वर सर्वज्ञानी मात्र हुनुहुन्न तर उहाँ सर्वशक्तिमान पनि हुनुहुन्छ। भन्नुपर्छ परमेश्वरले नै सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ। बाइबलको परमेश्वर सर्वभौम हुनुहुन्छ, सबै कुरा उहाँको पूर्ण नियन्त्रणमा छ। सृष्टि, प्रशासन, मुक्ति आदि सबैमा परमेश्वर सार्वभौम हुनुहुन्छ। तर आज हामी केवल सृष्टिमा परमेश्वरको सार्वभौमिकतालाई मात्रै हेर्दैछौँ। आजको वचनको दोस्रो बुदा, सृष्टिमा परमेश्वरको सार्वभौमिकता। प्रकाश 4:11 अघि भर्खर मैले पहिले पढेँ, मैले फेरि तपाईँलाई पढेर सुनाउन चाहन्छु। प्रकाश 4:11, हे हाम्रा प्रभु र परमेश्वर, तपाईँ महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईँले नै सृष्टि गर्नुभएको र तपाईँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। युनाले पत्र लेखेर यतिखेर मण्डलीहरू चर्च कष्ट र सतावट भएर गइरहेको थियो। परमेश्वरले युनालाई एउटा दर्शन दिनुहुन्छ अनि युनाले दर्शनमा एउटा यस्तो कुरा देख्छन् कि युनाले स्वर्गमा एउटा सिंहासन देख्छन् र त्यस सिंहासनमा परमेश्वर विराजमान हुनुहुन्थ्यो। 24 धर्मगुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्दछन् र यसरी गाउँछन् कि हे हाम्रा प्रभु र परमेश्वर, तपाईँ महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ। यी धर्मगुरुहरूले किन सिंहासनमा विराजमान हुनुहुनेलाई महिमा आदर र शक्ति दिन्छन्? 4:11 दोस्रो खण्ड खले नै हामीलाई उत्तर दिँदछ कि किनभने सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको र सबै कुरा उहाँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। यसको अर्थ यस ब्रह्माण्ड प्रियहरू कुनै दुर्घटनाको परिणाम होइन, यसलाई सृष्टि गरिएको थियो र यो अस्तित्वमा हुन आयो। परमेश्वर इच्छा गर्नुभयो र ब्रह्माण्ड अस्तित्वमा हुन आयो। यदि परमेश्वरले नचाहनु भएको भए यो अस्तित्वमा आउने थिएन। सृष्टि अस्तित्वमा छ किनकि परमेश्वरले यसलाई अस्तित्वमा ल्याउनु भयो। उत्पत्ति एक अध्याय एकले यसरी भन्दछ, आदिमा अर्थात् सुरुमा परमेश्वरले आकाश र सृष्टि पृथ्वी सृष्टि गर्नुभयो। परमेश्वरले आदिमा परमेश्वर आकाश र पृथ्वी सृष्टि गर्नुभयो। सो यसको अर्थ उत्पत्ति एक अध्यायको एक पद अघि केवल सृष्टिकर्ताको दिमागमा मात्र सृष्टिको अस्तित्व थियो। त्यो समयमा परमेश्वरले सृष्टिलाई सृष्टि गर्न वा नगर्न चाहनुहुन्थ्यो, उहाँको यो स्वतन्त्र इच्छा थियो। सृष्टिमा परमेश्वरको सार्वभौमिकता भन्नुको अर्थ परमेश्वरको इच्छा अनुसार उहाँले सृष्टिलाई अस्तित्वमा ल्याउनुभयो। सुरुमा त्यहाँ जब सुरु नै थिएन, वास्तवमा इन द बिगिनिङ वेन देयर वाज नो बिगिनिङ भन्छ होइन, सुरुमा जब त्यहाँ सुरु नै थिएन त्यहाँ परमेश्वर मात्र हुनुहुन्थ्यो। परमेश्वर एक्लै हुनुहुन्थ्यो तर उहाँ एक्लो हुनुहुन्थेन। गॉड वाज अलोन बट ही वाज नॉट लोनली। पिङ्का अनुसार महान परमेश्वर आफ्नै विशाल ब्रह्माण्डको डरलाग्दो मौनताको बीचमा एक्लै हुनुहुन्थ्यो। तर त्यो समय पनि यदि त्यो समयलाई यदि समय भन्न मिल्छ भने, किनकि सृष्टिभन्दा अगाडिको समयलाई समय भन्नै मिल्दैन वास्तवमा, किनकि समय सृष्टिसँगै सुरु भएको हो। भनेपछि त्यो समय पनि जुन समय समय थिएन परमेश्वर सार्वभौम हुनुहुन्थ्यो। उहाँले आफ्नै इच्छा अनुसार सृष्टि गर्न वा नगर्न पनि सक्नुहुन्थ्यो। परमेश्वरले सृष्टि गर्नुभयो र उहाँको यो स्वतन्त्र इच्छा थियो, स्वतन्त्र इच्छा थियो। कसैले पनि कसैले यसरी भनेका छन् कि प्रजातान्त्रिक भनेको डेमोक्रेटिक प्रजातान्त्रिक प्रक्रियाबाट परमेश्वरले संसारको सृष्टि गर्नु भएन। भन्नुको अर्थ परमेश्वरले मतदानको प्रक्रियाबाट संसारको सृष्टि गर्नु भएन। वास्तवमा सृष्टिको विषयमा सल्लाह दिनलाई र आलोचना गर्नलाई त्यहाँ कोही थिएन। सृष्टि परमेश्वरको सार्वभौम इच्छा थियो। परमेश्वरले सबै थोकलाई शून्यताबाट बनाउनु भयो, एक्स निहिलो, आउट अफ नथिङ। त्यहाँ केही थिएन, पूर्व अस्तित्वमा त्यहाँ कुनै कुरो अस्तित्वमा रहेको कुनै कुरो त्यहाँ छँदै थिएन, र पनि परमेश्वरले शून्यताबाट सबै थोक बनाउनु भयो। यसको अर्थ परमेश्वर स्व अस्तित्ववान हुनुहुन्छ, उहाँ अनन्तका परमेश्वर हुनुहुन्छ, उहाँ सधैँ हुनुहुन्थ्यो, उहाँ स्वतन्त्र र स्वनिर्भर हुनुहुन्छ। उहाँको अस्तित्व सृष्टिमा निर्भर छैन, उहाँ स्वयं पर्याप्त हुनुहुन्छ, उहाँ आफैमा सन्तुष्ट र खुसी हुनुहुन्छ। उहाँको सन्तुष्टि र खुसी बाहिरी स्रोतहरूमा निर्भर छैनन्। परमेश्वरलाई हाम्रो खाँचो पर्दैन, परमेश्वरलाई सृष्टिको खाँचो परेर उहाँले संसारलाई यस ब्रह्माण्डलाई सृष्टि गर्नुभएको होइन। परमेश्वरबारे यी सबै तथ्यहरूले यही पुष्टि गर्दछ कि ब्रह्माण्ड सृष्टि गर्न परमेश्वर बाध्य हुनुहुन्थेन। सृष्टिमा परमेश्वर सार्वभौम हुनुहुन्छ। परमेश्वरको इच्छा परमेश्वरले इच्छा गर्नुभयो र सारा सृष्टि अस्तित्वमा आए। त्यसो भए वाट एबाउट कोरोना भाइरस? त्यसो भए कोरोना भाइरसको बारेमा हामी के भन्ने कि कोरोना भाइरसमाथि पनि परमेश्वर सार्वभौम हुनुहुन्छ? अवश्य पनि, कुनै शङ्का बिना, कुनै प्रश्न बिना कोरोना भाइरसमाथि पनि परमेश्वर सार्वभौम हुनुहुन्छ। कोरोना भाइरस पनि परमेश्वरको नियन्त्रण मुनि छ। सृष्टिमा यस्तो कुनै कुरा छैन जुन परमेश्वरको सार्वभौम नियन्त्रण हुने छैन। त किन परमेश्वर त्यसो भए कोरोना भाइरसलाई रोक्नुहुन्न? हामीलाई थाहा छैन, हामी जान्दैनौ किन परमेश्वरले कोरोना भाइरसलाई रोक्नुहुन्न। तर हामी यो जान्दछौँ कि परमेश्वरले कोरोना भाइरसलाई चाहे भने रोक्न सक्नुहुन्छ। हामी यो जान्दछौँ कि परमेश्वर असक्षम हुनुहुन्न, उहाँले रोक्न सक्नुहुन्छ, यसलाई अस्तित्वबाट मेटाइदिनुहुन्छ चुटकीको भरमा यदि उहाँले चाहनुभयो भने। जोन पाइपर भन्नुहुन्छ, कोरोना भाइरसलाई रोक्न सक्ने परमेश्वरको सार्वभौमिकताले नै वास्तवमा कोरोना भाइरसको आत्मालाई यसमा स्थिर राखिरहेको छ। कोरोना भाइरस जिउँदो छ किनकि परमेश्वरको सार्वभौमिकताले कोरोना भाइरसलाई जीवित पार्न त्यसमा हुनुपर्ने जुन प्राण छ परमेश्वरले नै त्यो स्थिर राखिरहनु भएको छ। तर हामी परमेश्वरको सबै तरिकाहरू बुझ्दैनौँ, हामी परमेश्वरको चाल हामी जान्दैनौँ, उहाँको विचारहरू मानिसहरूका विचारहरू होइनन्। हामीहरूका चाल उहाँका चाल होइनन्। जसरी आकाश पृथ्वीभन्दा अग्लो छ त्यसरी नै परमेश्वरको चाल हामीहरूका चालभन्दा र उहाँको विचार हामीहरूका विचारभन्दा अग्ला छन्। तर हामी यस कुरामा पक्का छौँ कि उहाँ एक असल र विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। हि डजन्ट मेक एनी मिस्टेक, उहाँले कुनै गल्ती गर्नुहुन्न। उहाँ आफ्नो सृष्टिप्रति पूर्ण रूपमा सार्वभौम हुनुहुन्छ। परमेश्वरले सक्नुहुन्छ भन्नुको अर्थ यो होइन कि परमेश्वरले गर्नै पर्छ। हि इज एबल डजन्ट मिन हि ह्याज टु डु इट। परमेश्वरले कोरोना भाइरस रोक्न सक्नुहुन्छ भन्नुको अर्थ यो होइन कि उहाँले रोक्नै पर्छ। परमेश्वर बुद्धिमानी हुनुहुन्छ। उहाँको पूर्व योजना अनुसार अनन्त विगतमा बनाउनु भएको उहाँको योजना अनुसार उहाँले सबै कुरालाई पूरा गरिराख्नु भएको छ। सृष्टिलाई परमेश्वरले आफ्नो तरिकाले चलाइराख्नु भएको छ। सृष्टि परमेश्वरको हातमा छ। सृष्टिको चालकको सिटमा परमेश्वर हुनुहुन्छ। उहाँले नै त्यो स्टिरिङलाई बटारिराख्नु भएको छ। यद्यपि हामी जान्दैनौँ यी परिस्थितिको पछाडि, महामारीको पछाडि परमेश्वरको के त्यस्तो असल योजना छ, तर हामी यो जान्दछौँ कि त्यहाँ असल योजना छ। हामी त्यो अहिले बुझ्न सकौँला प्रभुको अनुग्रह भयो भने, वा त्यसको लागि हामीले स्वर्गै पुग्नलाई कुर्न पर्ने हुन्छ भने परमेश्वरको सार्वभौमिकताप्रति अब हामीले कसरी प्रत्युत्तर जनाउनुपर्छ? यदि परमेश्वर सार्वभौम हुनुहुन्छ भने हाम्रो प्रत्युत्तर कस्तो हुनुपर्छ? वचनको तेस्रो बुदा, हाम्रो पहिलो प्रत्युत्तर आराधना हुनुपर्छ। फर्स्ट रेस्पोन्स वर्सिप, आराधना हुनुपर्छ। आराधना परमेश्वरको सार्वभौमिकताले हामीलाई हात बाँधेर बस्ने बनाउँदैन, बरु यसले हाम्रो आराधनालाई सशक्तिकरण गर्ने काम गर्छ। हामी पनि ती 24 धर्मगुरुहरूसँग आराधनामा सामेल हुनुपर्छ र यसरी गाउनुपर्छ, हे हाम्रा प्रभु र परमेश्वर, तपाईँ महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईँले नै सृष्टि गर्नुभएको र तपाईँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। यी कष्टमा सतावरण परिरहेको मण्डलीहरू, यी परिस्थितिको बीचमा पनि परमेश्वरको सार्वभौमिकताले उनीहरूलाई परमेश्वरको आराधना गर्ने बनायो। यसले हामीलाई पनि परमेश्वरको आराधनातर्फ डोर्याउनुपर्छ। दोस्रो हाम्रो प्रतियुत्त दोस्रो के हुनुपर्छ? नम्र स्वीकार हुनुपर्छ। नम्र स्वीकार, नम्र स्वीकार। भजन नम्बर 115 यसरी भन्दछ, हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। तपाईँले यो के गर्नुभयो भने परमेश्वरलाई प्रश्न गर्ने अधिकार हामीसँग छैन। बरु अयुबसँगै परमेश्वरको सार्वभौमिकताको सामु घोप्टो परेर दण्डवत गरी हामीले यसरी भन्नुपर्छ कि म आफ्नी आमाको गर्भबाट नाङ्गै आए अनि म नाङ्गै फर्केर जानेछु, परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। परमेश्वर परमेश्वर हुनुहुन्छ र हामी हामी हौ। गड इज गड एन्ड म्यान इज म्यान। कुमाले कुमाले हो र माटो माटो हो। परमेश्वरको सार्वभौमिकतालाई प्रश्न गर्नु मूर्खता हो। परमेश्वरको सार्वभौमिकतालाई लिएर परमेश्वर जे गर्नुहुन्छ त्यसलाई घनघन आउनु विद्रोह हो। परमेश्वर हामीप्रति जवाफदेही हुनुहुन्न। हामीले नम्र स्वीकार गर्नुपर्छ। परमेश्वर परमेश्वर हुनुहुन्छ, मानिस मानिस हो। तेस्रो प्रत्युत्तर प्रार्थना, प्रार्थना। तेस्रो प्रत्युत्तर प्रार्थना हुनुपर्छ। हामी प्रार्थना गर्छौँ किनकि हामी असहाय छौँ, हामी कमजोर छौँ। प्रार्थनाहीनता एक अहङ्कार हो। हामी प्रार्थना गर्दैनौँ भने हामीले घमण्डले फुलिरहेको हुन्छौँ। परमेश्वरको सार्वभौमिकताले हामीलाई प्रार्थनातर्फ डोर्याउनुपर्छ। तर प्रायः यसरी भन्ने गरिन्छ कि यदि परमेश्वर सार्वभौम हुनुहुन्छ भने किन प्रार्थना गर्ने? तर यसको विपरीत यदि परमेश्वर सार्वभौम हुनुहुन्न भने किन प्रार्थना गर्ने? यदि परमेश्वर सबै कुराको नियन्त्रणमा हुनुहुन्न भने किन प्रार्थना गर्ने? उहाँ सबै कुराको नियन्त्रणमा हुनुहुन्छ, त्यस कारण हामी प्रार्थना गर्छौँ। ओ प्रियहरू, यस महामारीको समयमा पनि हामी परमेश्वर कहाँ प्रार्थनामा जाउँ। प्रभु, हामी अयोग्य मानिसमाथि दया गर्नुहोस् भने हामी प्रार्थना गरौँ। सारा मानिस जातिले सृष्टिकर्ताको विरुद्धमा पाप गरेको कारण मानिस भाइरसभन्दा बढी कुराको योग्यको छ। मानव जाति अझ खराब कुराको योग्यको छ वास्तवमा। तर परमेश्वरले आफ्नो आम अनुग्रहमा सृष्टिको विद्रोह र बढ्दो पापको बावजुद पनि संरक्षण गर्नुभएको छ। त्योभन्दा बढी परमेश्वरले आफ्नै पुत्र येशू ख्रीष्टलाई दिनुभयो ताकि उहाँद्वारा हामी सृष्टिकर्ता परमेश्वरसँग मिलापमा आउन सकौँ। ख्रीष्ट हाम्रो पापको खातिर र हाम्रो पापको साटोमा मर्नुभयो र हामीलाई हाम्रो सबैभन्दा डरलाग्दो खतराबाट, डरलाग्दो महामारीबाट बचाउनु भएको छ। परमेश्वरको सार्वभौमिकताले हामीलाई प्रार्थनातर्फ डोर्याउनुपर्छ। र अन्तिम परमेश्वरको सार्वभौमिकताप्रति हाम्रो प्रतिउत्तर, अन्तिम प्रतिउत्तर भरोसा, भरोसा। आराधना, नम्र स्वीकार, प्रार्थना र अन्तिम भरोसा। यदि परमेश्वर सार्वभौम हुनुहुन्छ भने हामीले उहाँमाथि भरोसा राख्नुपर्छ। हामी सेनिटाइजर, मास्क प्रयोग गरौँ र संक्रमित क्षेत्रबाट टाढा बसौँ, तर हामीले यो बिर्सिनु हुँदैन कि हाम्रो सुरक्षा मास्क र भ्याक्सिनमा छैन। हाम्रो भरोसा केवल परमेश्वरमा छ, जो सारा सृष्टिमाथि सार्वभौम हुनुहुन्छ। चार्ल्स स्पर्जनको भनाइसँगै आजको वचनलाई म अन्त्य गर्न चाहन्छु। उहाँ भन्नुहुन्छ, क्रिस्टियनहरू विश्वास गर्छन् कि अदृश्य हात जहिले पनि संसारको स्टेरिङमा हुन्छ र उनीहरू जान्दछन् कि प्रबन्ध जहाँ जहाँ भन्छ याहोवेले यसलाई चलाउनुहुन्छ। क्रिस्टियनले बगिरहेको पानीलाई हेर्छ र येशूको आत्मा पानीमाथि हिँडिरहेको देख्छ र उसले यसो भनेको सुन्छ, म हुँ, न डराऊ। क्रिस्टियनले विश्वास गर्दछ कि परमेश्वरले सबैलाई, सबै कुरालाई, सबै थोकलाई बुद्धिमानीपूर्वक शासन गर्नुहुन्छ, कि उहाँले खराबीबाट पनि भलाइ ल्याउनुहुन्छ र उक्त विश्वासले क्रिस्टियनको हृदयलाई निश्चयता दिएको हुन्छ र ऊ शान्तपूर्वक प्रत्येक परिस्थितिको सामना गर्न सक्षम हुन्छ। प्रियहरू, यस महामारीको समयमा आफ्ना ध्यान र आँखाहरूलाई ख्रिस्ततिर केन्द्रित गर्नुहोस्, जो सिंहासनमा विराजमान हुनुहुन्छ र जो सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।